This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिसवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, सोमबार बेलुका 8 बजे सधैँझैँ कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूको घर आँगन रेडियो सेटमा उपस्थित भइ नै सकेको छु. नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक कार्यक्रम नमस्ते नेपाल मार्फत हामी यहाँहरूलाई मिठा मिठा गीत सङ्गीत अनि समयानुकूलका कुराकानीहरू अनि विभिन्न विषय प्रसङ्गको बारेमा पनि जानकारी दिँदै आइरहेका छौँ. र आजको साँझमा पनि कार्यक्रम नमस्ते नेपालसँग जोडिँदै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँझैँ म विनोद हार्दिक स्वागत नमस्कार टक्राउँदछु. हजुर श्रोताहरू, त्यस्तै हामीले नमस्ते नेपालको प्रत्यक्ष कार्यक्रम सुन्न नसक्ने अवस्था र स्थानमा रहनुभएका श्रोताहरूका लागि भनेर नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज पनि बनाएका छौँ र त्यसमा कार्यक्रम प्रसारण भइसकेपछि सेयर गरिएका पोडकास्ट लिङ्क मार्फत पनि यहाँहरूले हामीलाई साथ सहयोग र सद्भाव देखाइरहनु भएको छ, दिइरहनु भएको छ. त्यसप्रति सधैँझैँ आजको कार्यक्रममा पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु. श्रोता, विभिन्न खालका खबर सामग्रीहरू छन् र मिठा मिठा गीत सङ्गीतहरू पनि हुन्छन् र हामी कहिलेकाहीँको बसाइमा हाम्रा अतिथिहरूसँगका अनुभव अनुभूतिहरू पनि कार्यक्रम नमस्ते नेपालमा हामी यहाँहरूलाई सुनाउने प्रयास गर्दै आइरहेका छौँ. र यसै क्रममा हामीसँग आज अभिभावक नै भन्नुपर्छ, हाम्रो सोसाइटी, हाम्रो समुदायको 76 वसन्त पार गरिसक्नुभएकी अभिभावक यशोदा मल्लजी आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ. उहाँसँग गरिएको कुराकानी सुन्ने प्रयास गर्दै गर्नुहोला. यशोदाजी, यहाँलाई कार्यक्रम नमस्ते नेपालमा हार्दिक स्वागत गर्दछु.
धन्यवाद विनोदजी, साथै सुनिरहनु भएका श्रोताहरूवर्गलाई पनि मेरो हार्दिक नमस्कार छ.
जिन्दगीको 76 वसन्त पार गरिसकेपछिको अनुभव कस्तो हुँदो रहेछ?
अब 76 वर्ष पुगिसकेपछि आफूलाई त त्यति केही फिल भएको छैन, तर शारीरिक चाहिँ अपरेसन ब्याकको गर्नु परेको थियो. त्यसपछि चाहिँ मेरो अलिकति हिँड्नलाई गाह्रो भयो, उभिन ब्यालेन्स हराएको जस्तो भएर मैले चाहिँ लट्ठी टेक्नु पऱ्यो. हुन त हाम्रो जब पुगे 60 अनि टेक्यो लट्ठी भन्ने चलन थियो, मैले चाहिँ 70 पार गरेर टेक्नु परिरहेको छ. जे होस्,
वाट्स गुड एबाउट 76 भन्छन् नि, के रहेछ त जीवनको अहिलेसम्मको यो अवस्थामा आइपुग्दाखेरि?
त्यो सम्झिँदा त धेरै, किनकि नेपाल देखेको यहाँ आएर धेरै गरियो भन्नु पऱ्यो, धेरै कुरोहरू गरियो. अब जे होस्, मेरा दुईवटा छोरा छन्, एउटा छोरा मसँगै बस्छ, अर्को चाहिँ सिडनीमा. अनि अब भनौँ न, दुईवटा छोरा आमा अब त्यसरी बसिरहेछौँ. यही हो, अब तिनीहरूकै लागि यहाँ आइयो बच्चाहरूलाई पढाउन भनेर. त्योभन्दा पहिले म चाहिँ समूहमा बसेको थिएँ 5 वर्ष, त्यहाँ म युएनडिपीमा काम गर्थेँ. अनि त्यहाँबाट अब यिनीहरूलाई युनिभर्सिटी जानु परेपछि न्युजिल्यान्ड नै बेस्ट भयो भनेर त्यहाँ हाई कमिसनमा एप्लाई गरेर हामी सबै यता आयौँ.
कुन सालको कुरा थियो हजुर?
97
है. क्राइसिसमा कस्तो थियो हजुर आउँदाखेरि?
97 आएर हामीहरू 2 वर्ष चाहिँ ह्यामिल्टन बसेका छौँ. म चाहिँ त्यही पनि त्यति बेलासम्म पनि म समूहमै काम गर्थेँ. उहाँहरू चाहिँ 2 वर्ष पहिला आउनुभयो मेरो श्रीमानहरू. अनि म चाहिँ 99 मात्रै आएको. अनि सानो छोरोको पढ्न जाने चाहिँ डनेजिन डक्टरमा पढ्न नपाएकोले डाक्टर भए डाक्टर नभए इन्जिनियर हुनुपर्छ भनेर उसलाई अनि क्यान्डोर युनिभर्सिटीमा भर्ना भए चाहिँ अनि हामी ह्यामिल्टनबाट सोधे क्राइसिस आयो.
क्राइसिस कस्तो थियो हजुरहरू आउँदाखेरिको वर्ष?
त्यो वर्ष हामी नेपाली भनेको जम्मा 6-7 घर मात्रै होला. अनि त्यति बेला चाहिँ कृष्णहरि गौतमजी भन्ने हुनुहुन्थ्यो, उहाँले चाहिँ अब सबै जो नेपाली आए पनि उहाँको घरमा बोलाउने, अनि कोही जानेछ भने फेयरवेल दिने बोलाउने, सबैलाई उहाँकै घरमा बोलाउनुहुन्थ्यो. त्यहीँ जान्थ्यौँ, अनि त्यति नेपालीले मात्र नपुगेर अनि हामीले चाहिँ जस्तो रोजी थिए, अब जेल थिए, अर्को दुईजनाको नाम बिर्सेँ मलाई, तिनीहरू थिए, त्यो सबैलाई मिलाएर हामी सोसाइटी बनाएको थियौँ।
2007 सालको कुरा भएन, सन् 2007 होइन त सोसाइटी सुरु भएको?
7 साल बनेपछि किन होइन, 99 छ सोसाइटी चाहिँ, किनकि त्यो चाहिँ उहाँले आफ्नै घरमा गर्नुहुन्थ्यो अनि त्यति बेलै हाम्रो वीरेन्द्रको सबै फ्यामिलीले जो मेसेगर भएको थियो नि, त्यति बेला चाहिँ उहाँहरूको प्रेसमा ठुलो फोटोहरू निस्किया, यहाँको नेपाली बासिन्दाहरू उहाँ पनि सोकाउनुहुन्छ भनेर, त्यति बेलै छ हाम्रो सोसाइटी, माने एउटा रिकग्नाइजै थियो त्यो भने, तर के हो भने उहाँले चाहिँ त्यो रेजिस्टर गर्ने, कन्स्टिट्युसन बनाउने त्यस्तो काम केही गर्नुभएको थिएन, अनि उहाँ चाहिँ यहाँ बस्न नमिल्ने भयो पिआरलाई, स्कलरसिपमा आउनुभएको थियो, 2 वर्षसम्म एप्लाई गर्नु मिल्दैन, त्यो हिसाबले उहाँहरूले फेरि यहीँबाटै क्यानाडाको लागि एप्लाई गर्नुभयो, अनि क्यानाडा उहाँहरू जान लागेपछि मकै फेयरवेल पार्टी थियो, आशापुन उमेदपुन उहाँहरू पनि थियो, उहाँहरू सक्रिय हुनुहुन्थ्यो त्यति बेला सोसाइटीमा, सेक्रेटरी कम ट्रेजर भन्थ्यो, सबै पैसा उठाउने, मिटिङ बोलाउने सबै उहाँको काम थियो, अनि उहाँहरू पनि सबै मेरो घरमा बोलाएको थिएँ फेयरवेल पार्टी, अनि त्यति बेला आएर अनि उहाँहरूले चाहिँ अब यसो दाजु हामी जान लाग्यौँ, अब यहाँ तपाईँ नै हो, तपाईँ नै लिनु पऱ्यो भनेर रिक्वेस्ट गर्नुभयो, अनि मैले चाहिँ त्यति आँट गर्न सकिनँ कि पहिले कहिले जस्तो सोसाइटीमा लाएर त्यसरी नगरिरह, अनि ऊ अनि हामीलाई अलिक पैसाको पनि खाँचो हुन्थ्यो, किनकि त्यति बेला न मेम्बरसिप भन्ने थियो न केही पैसा पनि नै थिएन, केही फेयरवेल गर्नुपऱ्यो भने पैसा उठायो, पटलक गऱ्यो, त्यस्तो त्यस्तै तरिकाले चलिरहेको थियो, अनि त्यही सन्दर्भमा एकपल्ट हाम्रो आशा आशापुन उमेदपुनको चाहिँ हाम्रो जिलसँग राम्रो सम्बन्ध थियो उहाँहरूको, उनीहरू त फार्मर लिटरहरू, दसैँ मनाउन खसी चाहियो खसीको पनि ल्याम्पको, उनीहरूसँग सिधै ल्याम्प किनेछन्, अनि कति भने आफ्नो पैसा त्यही 10-10, 15-15, 20-20 डलर उठाएर कति पुग्ने हो, धेरै पनि थिएनौँ, अनि आधा ल्याम्प किन्ने भनेर यिनीहरूले भनेछन् तिनीहरूलाई, अनि उनीहरूले होइन हामी पुऱ्याइदिन्छौँ हाम्रो पटतर्फबाट आधा भनेर ल्याम्प दिया थियो, अनि हामीलाई चाहिँ मलाई चाहिँ कस्तो परेको थियो भने यसले त हेरिदिइरहेछ फाइनेन्सियली पनि हामीलाई भन्ने आएर, अनि मैले चाहिँ चट्टम्बेरै मुखबाटै निस्क्यायो, ल जिल्लाई प्रेसिडेन्ट बनाऊ, म चाहिँ सबै हेर्छु सोसाइटी जे गर्नुपर्छ गर्नु पऱ्यो, दसैँ तिहार फेयरवेल वेलकम म सबै गर्न तयार छु, मलाई थाहा छ, जे होस् फाइनेन्सियल उसको उसमा चाहिँ मैले उसलाई राखेको थिएँ, उसले हेल्प गर्ने हामीलाई केही चाहियो भने, अब हामी त सबै नेपालीहरू त्यसै त हो, कोही पढ्न आएका कोही भर्खर बिहार भएर, म आएको 5-6 महिनापछि अनि उनीहरू आउनुभएको अमिताजीहरू।
हजुर श्रोताहरू, बेलुका 8 बजेदेखि कार्यक्रम नमस्ते नेपालमा यस्तै रमाइलो खालको कुराहरू, पुराना कुराहरूलाई अहिले ताजा गर्ने प्रयास गरिरहेका छौँ। आज हाम्रो अतिथिको रूपबाट यशोदा मल्लजी स्टुडियोमा हुनुहुन्छ, उहाँसँग सोसाइटीको सुरुवाती दिनहरूको विषयको यो प्रसङ्ग हामीले सुनि नै हाल्यौँ। श्रोता, यस्तै उहाँसँगको कुराकानीको दौरान हामी जारी नै गर्छौँ। अब अहिले भने कार्यक्रम नमस्ते नेपालमा एउटा मिठो गीत प्रस्तुत गर्न चाहन्छु।
जिन्दगी खोला जस्तै बगिरहेछ, जिन्दगी खोला जस्तै बगिरहेछ, अतृप्त प्यास ली कुनै ठाउँ छैन, बाँसको आसली यो चुपचाप बगिरहेछ, 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 जिन्दगी खोला जस्तै बगिरहेछ।
नमस्ते नेपाल, नेपाली
चट्टान माथो गिरा होस मा बग्यो, जिन्दगी खो जस्तै बगिरहेछ।
हजुर श्रोताहरू, बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा आज मैले यहाँहरूलाई अनुरोध गरे जस्तै यशोदा मल्लजीको अनुभव र अनुभूति आजको कार्यक्रममा सुन्ने प्रयास गरिरहेका छौँ। अनि यशोदाजी, नेपाल छोड्दाखेरिका पलहरू, अब यसो अहिले पुनरावृत्ति गर्नु पऱ्यो भने कस्तो खालको अनुभवहरू थियो, यसो त्यहाँको परिदृश्यलाई अहिले रेडियो मार्फत सम्झिने प्रयास गरौँ न।
म चाहिँ जन्मेर बढेर ठुलो भएको र पढेको पनि विराटनगर हो। विराटनगरबाट त्यसपछि पद्मकन्यामा पनि पढाएँ मैले। अनि मेरो त्यसपछि मेरो बिहा भएर अनि काठमाडौँमा बिहा भयो। काठमाडौँको उहाँ हुनुहुन्थ्यो भेडा सिंहको, ठिकै थियो हाम्रो। मलाई चाहिँ म चाहिँ राष्ट्रिय योजना आयोगमा 20 वर्ष सर्भिस गरे हो। मेरो त्यही अब सर्भिस नै थियो मेरो, जति जे होस् बच्चाहरू पनि सर्भिसमै जाँदा जाँदै गर्दै पाएको दुइटै छोराहरू। अनि मलाई आफ्नो सर्भिस आफ्नो काम खुबै मनपर्थ्यो, किनकि म योजना आयोगमा चाहिँ म्यान पावर भन्ने सेक्सनमा काम गर्थेँ, जसले चाहिँ सबै देशहरू हाम्रो नेपालको मित्र राष्ट्रहरू सबैसँग उनीहरू स्कलरसिप दिने हाम्रो नेपाल गभर्मेन्टलाई। परराष्ट्रमा आउँथ्यो, परराष्ट्रमा आएपछि अनि त्यसको स्वीकृति एप्रुभ गर्नलाई चाहिँ योजना आयोगमा आउँथ्यो। म चाहिँ योजना आयोगको त्यो एप्रुभ गर्ने सेक्सनमा म्यान पावर सेक्सनमा काम गर्थेँ। त्यसको सदस्यहरू हुनुहुन्थ्यो कहिले कोही कहिले को, सुरुमा चाहिँ विजय बहादुर श्रेष्ठ भन्ने हुनुहुन्थ्यो। अनि मलाई खुबै मनपर्थ्यो त्यो आफ्नो काम, किनकि एउटा त त्यो जसले स्कलरसिप दिन्थे जस्तो जाइका भयो जेओसिबी भोलिन्टियरहरू पनि हामीले नै हेर्थ्यौँ। मेरो चाहिँ विशेष त्यो जापानपट्टिकै थियो, अनि त्यसरी बाँडिया थियो, कसैले युके हेर्ने कसैले युएसए हेर्ने त्यस्तो खालको थियो। मलाई आफ्नो काम खुबै मनपर्थ्यो, मलाई बाहिर साहेर जानु मन थिएन।
अनि विराटनगरदेखि अनि काठमाडौँ, काठमाडौँदेखि फेरि अर्को ठाउँ भन्नुभयो, त्यसपछि न्युजिल्यान्ड,
हजुर
कस्तो रह्यो यो यात्राको दौरानहरू?
हजुर, मेरो श्रीमानलाई चाहिँ जहिले पनि बाहिर जानु मन लाग्ने, उहाँलाई चाहिँ पहिलेदेखि नै उहाँको इच्छा चाहिँ बाहिर कुनै देश जाउँ भन्ने उहाँको थियो, क्यानाडा जाउँ कि अस्ट्रेलिया जाने कि भनेर भन्ने हुँदाहुँदै एकपल्ट उहाँले एप्लाई पनि गरे जस्तो लाग्छ, त्यति याद छैन। अनि उहाँ चाहिँ पनि युएनमा भोलिन्टियर भएर जानुहोस् मलावी जानुभयो। अनि मलाई चाहिँ त्यति थिएन, म चाहिँ अस्ट्रेलियामा एएनयुमा मास्टर गर्दै थिएँ 2 वर्षको कोर्स, त्यहाँ पनि अनुभव उहाँ सकेर। मलाई चाहिँ जे होस् फर्केर गएर फेरि आफ्नै काम गरेर खुरो भएर लाग्थ्यो, जुन काम गर्थेँ माने विदेशी उसको काम थियो, त्यो त्यस्तो मोनोटोनस थिएन।
कति वर्षको उमेरमा विवाह भएको थियो हजुरको?
मेरो 26 वर्षमा 25 वर्ष 26 वर्षमा बिहा भएको।
ए हजुर, त्यही त श्रोता, आज जीवनका पुराना पानाहरू पल्टाउने क्रममा आज यशोदा मल्लजीसँग बसिरहेका छौँ। अनि न्युजिल्यान्ड आइसकेपछिको कामको सिलसिला कस्तो खालको काम गर्नुभयो यहाँले?
न्युजिल्यान्ड आउनुभन्दा पहिलेको कुरा गरौँ, त्यसपछि म चाहिँ युनाइटेड नेसन भोलिन्टियरको प्रोग्रामबाट प्रोग्राम अफिसर भएर समूहमा आउनु पाएँ। समूहमा म वास्तवमा बाहिर जानु मलाई थिएन, मेरो श्रीमानको चाहिँ इच्छा थियो, उहाँले नि फारम सारम भर्नुभएको थियो, म चाहिँ सही कहाँ गर्नुभयो सही मात्र गरिदिन्थेँ। अनि मलाई पाएँ त्यो जब, भएपछि खुसी नै लाग्यो, जे होस् अनि त्यहाँबाट छोडेर सोझै समूह आइपुग्यो भन्नु पऱ्यो। म एक्लै नै ट्राभल गर्न सक्थेँ, अनि त्यो आँट थियो क्या, मलाई कतै पनि जानु सक्छु कसैसँग पनि कुरा गर्न सक्छु भन्ने त्यो एउटा स्पिरिट थियो त्यति बेला मलाई। अनि उहाँ चाहिँ अन्त बहादुर नै हो भन्नुहुन्थ्यो, अब कहिले दन्नेसियामा चाहिँ निस्केर अब एक्लै उता दिल्लीबाट स्विजरल्यान्ड जानुपर्ने थियो, त्यसको हेड अफिस चाहिँ फ्रान्स भएर स्विजरल्यान्ड जानुपर्ने थियो। म एक्लै नै सबै सोध्दै सोध्दै गएर आफ्नो काम सकेर फेरि फर्केर समूहमा पुगेको थिएँ। अनि उहाँ चाहिँ छक्क भन्नुहुन्थ्यो, कसरी सक्छ भने जस्तो कुरा, मलाई चाहिँ आँट थियो। त्यसपछि समूहमा मैले 5 वर्ष युएनडिपीमा हो त्यो त्यहाँको रेसिडेन्ट रिप्रेजेन्टेटिभ अन्तर्गत भोलिन्टियर प्रोग्राम अपरेट गर्थेँ। त्यो युएनडिपीले चाहिँ 4 आइल्यान्ड हेर्थ्यो, समूह भयो समूहमै, अनि त्यसपछि न्युवे भन्ने आइल्यान्ड, अनि कुक आइल्यान्ड, अनि टोकेलाउ, 4 हेर्ने, त्यो 4 हेर्ने, म पनि 4 ठाउँको भोलिन्टियर प्रोग्रामहरू म हेर्थेँ। अनि त्यहाँ पनि रमाइलो लाग्थ्यो। अनि छोराहरू त्यहीँ स्कुल गए, हाई स्कुल त्यहीँबाट पढेँ, अनि पछि उनीहरूलाई युनिभर्सिटी जानुपर्ने भयो। अब युनिभर्सिटी जानुपर्ने भने चाहिँ त अब न्युजिल्यान्ड त सबभन्दा बेस्टै भइहाल्यो, ल त हामी पनि जाउँ भनेर। अनि त्यहाँ काउन्सिलर छ क्या अरे यिनीहरूको एम्बेसी होइन, अनि एप्लाई गरेको भइहाल्यो तुरन्तै। मेरो कन्ट्र्याक्ट सकेको थिएन, अनि उहाँहरू चाहिँ त्यो मिल्ने बित्तिकै त्यो ठुलो छोराको चाहिँ युनिभर्सिटी जानुपर्ने भइसकेको थियो। बाउ र छोरा दुईजना पहिले आएको हामीभन्दा सानो छोराको सकिएको थिएन, युनिभर्सिटी जाने बेला भएको थिएन, ऊ उहीँ पढ्दै थियो। अनि सानो छोरा एक वर्ष अर्को मसँगै बस्यो, त्यसपछि ऊ पनि यता आउनु पऱ्यो। त्यसपछि एक वर्ष त म एक्लै नै बसेँ समूहमा। अनि यहाँ आएपछि त्यति बेला न्युजिल्यान्ड मलाई त अहिले जस्तो थियो त्यस्तै नै छ जस्तो लाग्छ वास्तवमा, किनकि सपिङ मलहरू तिनीहरू नै हुन्। अलिक ठुलो ठुलो हुँदै गयो, अस्ति भइसकेपछि अलिक बढेर ठुल्ठुलो घर धेरै घरहरू धेरै त्यस्तो बने, नर्थल्यान्ड यिनीहरू सबै त्यस्तै नै हो, त्यस्तै नै थियो, बाटोहरू पनि त्यस्तै नै थियो। अब भुइँचालोपछि त तपाईँलाई नै थाहा छ, राम्रै भइरहेछ भन्नु पऱ्यो, भगवान्ले चाहिँ राम्रैको लागि गर्छ भन्नु पऱ्यो।
तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
युवा अवस्थाको त्यो जोस जाँगर अनि त्यत्रो यात्रा एक्लै यात्रा गरे पनि भन्नुभयो होइन, अहिले अब त्यो बेलामा साथ पनि हुन्थ्यो, बच्चाहरूले साथ हुन्थ्यो, आफ्नो सहयोगी पतिको रूपबाट पनि हुन्थ्यो, तर अब समयक्रममा ती कुराहरू अब छुट्दै एक्लैको जीवन पनि हुने रहेछ। कस्तो खालको अनुभूति हुन्छ? हुन त अब यो अलि दुःख पीडासँग जोडिएको कुरा पनि हुनसक्छ होइन,
जीवन भने नै यस्तै हो, कोही सबैसँग एकैताली मरिने पनि होइन, एकैताली जन्मिने पनि होइन, आफ्नो पालो आएपछि जानुपर्छ, आफ्नो दिन पुगेपछि जान्न भने पनि जानुपर्छ, जान्छु भने पनि जानु पाइँदैन रहेछ भन्नु पऱ्यो। त्यसकारण ठिकै छ, अब जसरी छ बाँचिरहेकै छ, छोराहरूको मुख हेरेर बाँचियो भनौँ न।
अब हजुरले यो क्रममा न्युजिल्यान्डको बसाइको क्रममा विभिन्न समयमा नेपालीहरूको भेटघाट, चाडपर्वहरू, दसैँ, नयाँ वर्ष, तिजको दरहरू पनि देख्नुभयो। अब अहिले त धेरै फरक भएको छ समयक्रममा होइन, कस्तो खालको यस्तो खालको सोचाइ थियो जुन बेला हजुरहरू यहाँ आउँदाखेरि?
त्यही थियो, केही फरकै छैन। जुन त्यति बेला म सुरुमा आउँदाखेरि उहाँ एक्लै कृष्णहरू गौतमले जुन एउटा कोठामा गर्नुहुन्थ्यो, अहिले हामी ठुलो हल लिएर उ गर्दछौँ, हामीसँग पैसा छ, त्यति बेला त आफैले $10-$20 हालेर जे किन्नु भने पनि खानेकुरा जे भए पनि त्यसो गर्थ्यौँ, त्यस्तो खालको। तर गरिने त सबै कुरो त्यस्तै थियो, अहिले ठुलो रूपमा मात्रै भयो। अनि अर्को एउटा कुरा मलाई भन्न मन लाग्छ, म चाहिँ किन यसै बसिरहने होला, मेरो आफ्नो डिग्री दुई दुईवटा यतैतिरको डिग्री छ, फेरि खोज्न थालेँ आफ्नो जबतिर। अनि यहाँ इकोनोमिक डेभलपमेन्ट सिटी काउन्सिलकै अन्तर्गत त्यहाँ एप्लाई गरेको थिएँ, मैले आफै गएर त्यसै गएर भेटेर एप्लाई गरेको थिएँ। त्यही क्रममा त्यो आउँदाखेरि त्यहाँ चाहिँ सिटी काउन्सिलको एकजना जो सोसल वर्करको कम्युनिटीको जुन थिइन् चिफ हो जस्तो, त्यहाँ भेट भयो। उसको नाम चाहिँ जेनिमार भन्ने थियो, उनीहरूले त सुनेकै थियो रहेछ नेपाली सोसाइटी। त्यति बेला चाहिँ सोसाइटी फर्म भइसकेको थियो हाम्रो पछि, अनि जिल थिए प्रेसिडेन्ट, त म भाइस प्रेसिडेन्ट, तर म चाहिँ सबै नै हेर्थेँ वास्तवमा। अब उसलाई त कहिले तिज आयो, कहिले दसैँ आयो, के थाहा हुन्थ्यो, र आमाले यो गर्नुपर्छ भने त्यो आउँथ्यो, होस् हेल्प पनि थिएँ। अनि मैले त्यहाँ मिटिङ जस्तो एउटा उनीहरूले बोलाएका थिएँ, त्यो इन्टरभ्यू जस्तो मिटिङमा, अनि म गएको, सबैजना भेट भयो त्यहाँ। अनि उनीहरूले खुसी भयो, नेपाली एउटा आएको भनेर, म चाहिँ भाइस प्रेसिडेन्ट हो, हाम्रो सोसाइटी छ भनेर भने। त्यति बेलासम्म हामीले रेजिस्टर गरिसकेका थियौँ उनीहरूलाई भेट्दाखेरि मैले, अनि उनीहरूलाई त्यति विश्वास भएन। अनि उसले त्यो जुन इथनिक काउन्सिल कि जुन स्वास्थ्य मान्छे थिए, उसले चाहिँ म एकपल्ट आउँछु तिम्रो घरमा, तिम्रो आफ्नो ग्रुप साथीहरू जो छ कमिटीको उसलाई बोलाऊ भेट्न मन लाग्यो भने, यसरी हाम्रो सोसाइटीको हो कि होइन भनेर बुझ्नलाई आउँदै हुनुहुन्छ, ल तपाईँहरू पनि आउनु पऱ्यो भनेर बोला आए। तपाईँ आएँ अनि गफसफ गरेर ऊ एकदम खुसी भए। त्यसपछि उसले चाहिँ के भन्यो भने, म तिमीलाई अब त्यो कसले फाइनेन्स दिन्छ, फन्डिङ दिन सक्छौँ हामीहरू भन्ने कुरा आयो। सिटी काउन्सिलले पनि दिने रहेछ, लटरीले दिने रहेछ, अनि उसले सबै फर्महरू मलाई दिए। अर्को एउटा मलाई बिचमा भन्नु मन लाग्यो, योभन्दा पहिले चाहिँ हाम्रो सोसाइटी चाहिँ रेजिस्टर गराएर थिएन, त्यो एउटा खुसीकै कुरा भन्ने, अथवा त्यति बेला त रिस्पोन्स उठाएको थियो, एकजना आउनु भएको थियो अकल्यान्डमा भइसकेको थियो, रेजिस्टर भइसकेको थियो, उहाँले यसरी खोज्दाखेरि भेट्नुभयो, कुरा गर्नुभएछ, मेरो नाम कसैले दिएछ त्यहीँ अकल्यान्डमा, अनि उहाँले मलाई फोन गर्नुभयो, यसरी गाली गर्नुभयो, तिमीहरू त्यसरी नेपालीहरू बसेर रेजिस्टर गरेर बस्नु पर्दैन, अनि पो त हामीलाई थाहा हुन्छ बाहिरबाट आउनेलाई, किन त्यसै बस्यो भनेर कुरा सुनाउनु भयो। एक रिस पनि उठ्यो, किनकि हामीलाई त चाहिए पनि थिएन, त्यसै चलिरहेको थियो। अनि त्यो एउटा यो कम्युनिटी ल सेन्टर छ नि, त्यहाँ गएपछि उनीहरूले हेल्प गर्दोरहेछन्। त्यति बेला जेल पनि आउँथ्यो, अनि दुईजना गएर रेजिस्टर गर्नु पऱ्यो, कन्स्टिट्युसनमा त रेजिस्टर पनि नहुने भयो, उसले सबै त्यो फर्मेट एउटा रहेछ, त्यो फर्मेटै दिनुभयो। अनि त्यति बेला भोलाजी चाहिँ अकल्यान्डमा बस्नुहुन्थ्यो, उहाँ पनि डेरी खोज्नलाई हामीकै आउनु भएको थियो, अकल्यान्डमा त छ सोसाइटी, ल न तपाईँ आउँदाखेरि त्यो तिनीहरूको एउटा कन्स्टिट्युसन एउटा हामीले मलाई ल्याइदिनुहोस् यहाँ, हामी पनि लेख्दैछौँ, त्यही हेरेर गराउँला त्यही कुरा त हो नि भनेर उहाँलाई मगाएँ। मगाएर अनि त्यो विनयजीलाई दिएँ, अनि विनयजीले टाइप गरेर वास्तवमा सबभन्दा पहिलो कस्तो चिज छ विनयजीले टाइप गर्नुभएको, अनि त्यो पनि तयार भयो। त्यो तयार भएपछि अनि एउटा सबैजनाले कतिजना मेम्बरले सही गर्नुपर्ने रहेछ त्यो सोसाइटी रेजिस्टर गर्न, 20-30 रहेछ सबैले सही गर्नु। त्यो सही गर्ने मिटिङ चाहिँ हाम्रो टेक लामा उहाँ अहिले सुइसाइड गरेर मर्नुभएको थियो, तर असाध्यै असल मान्छे हुनुहुन्थ्यो। श्रीमतीले नर्स पढिन् यही आराबाट, जब पाइन्, जब पाएर अस्ट्रेलिया गइन्, ऊ गएपछि श्रीमान पनि जानुभयो। त्यहाँबाट त्यो सही गराएर अनि रेजिस्टर पनि भयो, भएपछि धेरै खुसीको कुरा भयो।
हजुर श्रोताहरू नमस्ते नेपालमा आज यशोदा मल्लजीसँग पुराना कुराहरूलाई नयाँ ताजगी गर्ने प्रयास गरिरहेका छौँ। बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा यसरी नै कुराकानी गरिरहेका छौँ। अब हामी कार्यक्रमको समय लगभग सकिन लागिरहेको छ, अब जाँदा जाँदै केही कुराहरू छुटेको छ कि यहाँसँग मैले भन्नु पाएदेखि यो हुन्थ्यो भन्ने कुराहरू, सोसाइटीसँग जोडिएको, नेपालीहरूसँग जोडिएको, अथवा आफैसँग आफ्नै व्यक्तिगत पारिवारिक कुराहरू केही मैले भन्न पाएदेखि हुन्थ्यो भन्ने खालको केही छ कि?
हजुर, मलाई चाहिँ अब हामी नेपाली हिन्दूहरू हो, त्यो चाहिँ मलाई असाध्यै नै एउटा ऊ लाग्छ, गर्व लाग्छ आफू हिन्दू भएकोमा। अनि यहाँ चाहिँ एउटा हिन्दू टेम्पल अनि हिन्दूको लागि एउटा बनोस् भन्ने चाहिँ मेरो पहिलेदेखि नै इच्छा छ। अब त्यो चाहिँ अब उसले यो यहाँको इन्डियनहरूले चाहिँ हिन्दू टेम्पल खोल्न थाले रहेछ, यो डिसेम्बरमा चाहिँ उनीहरूको जग्गा टेम्पलटनमा किने रहेछ, त्यो पास भयो। त्यसमा चाहिँ उनीहरूले 2001 दिनेलाई चाहिँ मन्दिरको उसमा नाम लेखिदिने भनेर मैले त्यहाँ बुझाइसकेको छु। अनि यसरी अनि अहिले फेरि अशोकले चाहिँ एउटा कम्युनिटी हल खोल्ने भन्ने पनि एउटा ग्रुप बनाइरहेको छ, त्यो पनि मलाई खुसी लाग्छ। तर एउटा हिन्दूको जुन टेम्पलको कुरा छ नि, त्यो चाहिँ मलाई असाध्यै एउटा इच्छा छ मेरो। र त्यसकै सन्दर्भमा अर्को कुरा एउटा भनौँ, हामी हिन्दूहरूको लागि चाहिँ चार धाम ठुलै कुरा मानिन्छ। 2000 कहिले होला, त्यो 12-13 सालतिर होला, म 3 धाम गएँ। पहिले चाहिँ जगन्नाथ, द्वारिका अनि रामेश्वरम, 3 धाम भयो। 4मा चाहिँ बद्रीनाथै हो, अनि त्यसको बिचमा मथुराको वृन्दावन सबै घुमेर बनारस सबै घुमेर आइयौँ। पढ्न त म बनारसबाट पढेको, फेरि 2 वर्ष म बिएचयूबाट मास्टर गरेको छु। त्यो आफू चाहिँ बनारस पुग्दाखेरि आफ्नो घर पुगे जस्तो लाग्छ मलाई, एउटा बेग्लै नै अनुभव मैले जम्मा गरेको छु। त्यो होस्टेलमा बसेर, गर्ल्स होस्टेल थियो, थुप्रै नेपाली थियौँ त्यहाँ पनि, थुप्रै नेपाली, कमसेकम 30-40 नेपाली केटीहरू थियौँ त्यति बेला पढ्ने बनारस बिएचयूमा। त्यसपछि यता उत्तराखण्डको 4 धाम त्यो पनि गरियो, पहिले चाहिँ यमुनोत्तरी, त्यसपछि आएर गङ्गोत्री, अनि केदारनाथ, अनि बद्रीनाथ, अनि फर्क यसरी। तर हाम्रो लागि त त्यो केदार बद्री चाहिँ एउटा धाम मानिन्छ, यता 3 धाम सकेपछि त्यो एउटा 4 धाम हुन्छ एउटा फेरि, अनि उतापट्टिको 4 धाम, दुईतिरकै 4 धाम चाहिँ मैले सकेको छु। मलाई आनन्दै लाग्छ एक किसिमले, आफू मर्नुभन्दा पहिले एउटा जस्तो ठुलो इच्छा थियो त्यो गर्ने। अनि यतापट्टि मुक्तिनाथसम्म पुगेको छु, बराह क्षेत्र मुक्तिनाथ, अब धेरै जसो ठाउँ आफूले इच्छा गरेको पुगिसकेको छु कि भने जस्तो फिल हुन्छ।
त्यही त श्रोताहरू, नमस्ते नेपालको आजको कार्यक्रममा यशोदा मल्लजीसँग जुडेका उहाँका जीवनका पानाहरू पल्टाउने प्रयास गऱ्यौँ। कति कुराहरू सुनिरहनु मन लाग्यो, कति कुराहरू सोध्न छुटेका पनि छन् उहाँसँग, मौका जुड्यो भने अर्को बसाइमा फेरि पनि कुराकानी गरौँला। आजको बसाइमा भने यशोदा मल्लजी यसरी आएर हाम्रो स्टुडियोमा आएर आफ्नो अनुभव अनुभूतिहरू हामीसँग सेयर गरिदिनु भयो, यहाँलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै यहाँको सकुशलता र बाँकी जीवन रमाइलो तरिकाले बितोस् हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
धन्यवाद विनोदजी, र नमस्ते नेपाललाई पनि धन्यवाद दिन चाहन्छु।
हस्त श्रोताहरू, आजको बसाइमा यशोदा मल्लजीसँगको यो कुराकानी सुनेर यहाँहरूले निश्चय नै रमाइलो मान्नुभयो होला। बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपाललाई म अब यहीँ आएर बिट मार्न चाहन्छु। आउँदो सातासम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
फेरी माया सम्झ।
नमस्ते नेपाल, नमस्ते नेपाल।